यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच छलफल, आज साँझ सचिवालय बैठक बस्ने तय। रौतहटमा 2 जना थपिएपछि कोरोना संक्रमितको कुल संख्या 54, उपचाररत सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य। विदेशमा रहेका नेपालीहरूको हितका लागि सरकारले सम्बन्धित मुलुकसँग संवाद गरिरहेको परराष्ट्र मन्त्रीको भनाई, तत्काल स्वदेश फर्काउने अवस्था नरहेकाले आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह। र उत्तरी सिरियाको आफ्रिनमा किनमेल गरिरहेका मानिसहरूको भीड़मा विस्फोट, 11 बालबालिका सहित 40 जनाको मृत्यु। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज साँझ बस्ने भएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक आज बस्ने सहमति भएको हो। रौतहटका 24 र 35 वर्षीय 2 जना पुरूषमा कोरोना संक्रमण देखिएपछि मुलुकमा कोरोना संक्रमितको संख्या 54 पुगेको छ। संक्रमण निको भएर घर फर्कनेको संख्या 16 रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यो जानकारी दिनुभएको हो।
रौतहट जिल्लाका 24 वर्षीय र 35 वर्षीय दुई पुरूषहरूको स्वाब नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्दा पोजिटिभ आएको छ। उहाँहरू भारतबाट नेपाल आउनु भएको र क्वारेन्टाइनमा बस्नुभएको थियो। यसरी कुल संक्रमितको संख्या 54 पुगेको छ, जसमध्ये 16 जना निको भई घर फर्किएका हुनुहुन्छ भने हाल धनगढ़ीमा 1, वीरगंजमा 3 र आज थप 2 जना आउने क्रममा हुनुहुन्छ। त्यसै गरी भरतपुरमा 1 र विराटनगरमा 31 गरी 39 जनाको उपचार भइरहेको छ। सबैको स्वास्थ्य स्थिति सामान्य छ। 25 गतेसम्म लकडाउन थपिएको अवस्था जानकारी नै छ। यो अवस्थामा विभिन्न सीमानाकाबाट यात्रुहरूको आवागमन स्थगित गरिएको छ, तर माल सामानहरूको ढुवानी यथावत कायम राख्ने निर्णय भएको छ। यो व्यक्तिहरू आवत जावत स्थगित गर्ने कुराको पालना नगरेर सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गराएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने निर्णय मन्त्री परिषदबाट भएको हुनाले हामीले यो निर्णयलाई फेरि अनुरोधको रूपमा प्रस्तुत गरेका छौं।
मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 10,807 र आरडीटी विधिबाट 44,019 जना गरी कुल 54,826 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हाल देशभर 22,079 जनालाई क्वारेन्टाइनमा राखिएको र 107 जना आइसोलेसनमा राखी उपचार भइरहेको र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर देवकोटाले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले सीमाबाट यात्रुहरूको आवागमन रोकिए पनि माल सामान ल्याउने क्रम जारी रहेको बताउनुभयो। सीमामा यात्रु प्रवेश गर्ने गराउने र प्रवेश गरेका व्यक्तिलाई लुकाउने कार्यमा संलग्नलाई कार्यवाही गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको पनि उहाँले जानकारी गराउनुभयो। परराष्ट्र मन्त्री प्रदीप गेवालीले विदेशमा रहेका नेपालीलाई कुनै समस्या हुन नदिइने बताउनु भएको छ। रेडियो नेपालको अन्तर सम्वादमा केही बेर अघि कुराकानी गर्नुहुँदै मन्त्री गेवालीले विदेशमा रहेका भिसा र करार अवधि सकिएका नेपालीलाई उचित प्रबन्ध गरिएको बताउनुभयो।
विभिन्न दूतावासहरू र अरू विभिन्न माध्यमबाट हामीले समस्यालाई विभिन्न चरणमा वर्गीकरण गरेका छौँ। सबैभन्दा चर्को समस्या चाहिँ कतिपय ठाउँमा जस्तो करार अवधि सकिएको छ, कतिको भिसा सकिएको छ, अब भिसा सकिएर पनि त्यही बसिरहनु पर्दा भोलि कुनै कानूनी झमेला हुन्छ कि भन्ने चिन्ता छ। त्यो चिन्तालाई समाधान गर्नका लागि हामीले सम्बन्धित देशका सरकारहरूसँग कुराकानी गर्यौं। अब यो संसारभरकै समस्या भएको कारणले प्रायः सबै मुलुकहरूले अहिले त्यो भिसाको समस्या चाहिँ समाधान गरिदिएका छन्। धेरै जसो देशले 3 महिनासम्म, कतिले अलिक छोटो या कसैले अझै लामो चाहिँ भिसा अवधि थपिएको हुनाले अहिले भिसा सकिएकै कारणले, करार अवधि सकिएकै कारणले चाहिँ नेपालीहरूले अप्ठ्यारो भोग्नुपर्ने अवस्था छैन।
मन्त्री गेवालीले विदेशबाट फर्किएका नेपालीलाई नेपाली श्रम बजारमा जोड्ने गरी उनीहरूको सिप अनुसारको काम दिने गरी सरकारले कार्य गरिरहेको पनि स्पष्ट गर्नुभयो। अहिलेको विषम परिस्थितिमा विदेशमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउने अवस्था नरहेकाले आफू रहेकै स्थानमा सुरक्षित रहन मन्त्री गेवालीले आग्रह समेत गर्नुभयो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक रोग ऐन 2020 गरिनुपर्ने परिमार्जनका विषयवस्तुसहित तत्कालीन र दीर्घकालीन रूपमा कार्यान्वयनका लागि सरकारलाई दिनुपर्ने सुझावका बारेमा छलफल गरेको छ। समितिको हिजोको बैठकले ऐनमा गरिनुपर्ने परिमार्जनका विषयवस्तुसहित छलफलबाट प्राप्त निष्कर्षका आधारमा तत्कालीन र दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सरकारलाई दिनुपर्ने सुझाव तथा निर्देशनका लागि मस्यौदा तयार गर्ने निर्णय गरेको छ। मस्यौदाका लागि संविधान सभा सदस्य खिमलाल देवकोटा र संघीय संसद सचिवालयका सहसचिव अर्जुन कुमार खड्कालाई सहजीकरण गर्न जिम्मा दिने तथा सो मस्यौदामाथि अर्को बैठकमा छलफल गरी अन्तिम रूप दिने बैठकले निर्णय गरेको छ। समिति सभापति परशुराम मेघी गुरूङको सभापतित्वमा भएको बैठक विद्यमान कोविड 19 को विश्वव्यापी महामारीका सन्दर्भमा संक्रामक रोग ऐन 2020 को कार्यान्वयन मापन एवं मूल्यांकनका सम्बन्धमा सामाजिक दूरी कायम गरी सम्पन्न भएको थियो। गण्डकी प्रदेश मन्त्री परिषदको हिजो बसेको बैठकले कोरोना संक्रमितको प्रत्यक्ष स्वास्थ्यमा खटिनेलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न पाँच निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो। बैठकले प्रदेश विकास परिषदको पहिलो बैठकले प्रथम पञ्चवर्षीय योजना स्वीकृतिका निमित्त सिफारिश गरेकामा स्वीकृति गरेको छ। त्यसैगरी कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ। कोरोना संक्रमितको प्रत्यक्ष उपचारमा संलग्न रहेका चिकित्सक नर्स एवं अन्य स्वास्थ्यकर्मीलाई यसअघि खाइपाई आएको शुरूको भत्ता बराबरको 100% जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ। ट्रेकिङ एसोसिएशन अफ नेपाल टान लगायतका व्यवसायीहरूको टोलीले हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटी कोरोना प्रभावित व्यवसाय तथा श्रमिकहरूका लागि राहत प्याकेज ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्र बुझ्नुहुँदै मन्त्री भट्टराईले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको क्षतिलाई न्यूनीकरण गर्न सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेट मार्फत ठोस कार्यक्रम ल्याउने बताउनुभयो। यसअघि मन्त्री परिषदको बैठकबाट पनि तत्काल राहतका लागि व्यवसायीहरूले तिर्नुपर्ने ब्याजको समयसीमा बढ़ाउने घर भाड़ा छूटका लागि घरधनीसँग आग्रह गर्ने लगायतका केही घोषणा भइसकेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले दीर्घकालीन राहतका प्याकेजबारे पनि आन्तरिक तयारी भइरहेको बताउनुभयो। विराटनगर स्थित कारखाना युवा समूहले अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरूलाई सहज रूपले खाना पुर्याउन तथा अस्पतालको सरसफाईका लागि रोबोट निर्माण गरेका छन्। कोशी अस्पतालको सहयोगमा निर्मित कोरोना विशेष अस्पतालमा रोबोट प्रयोगमा ल्याउन लागि हो। यस सम्बन्धी एक रिपोर्ट संवाददाता कुमुद अधिकारीबाट।
विराटनगर स्थित कारखाना युवा समूहले कोरोना संक्रमित बिरामीलाई सहज रूपले खाना पुर्याउन तथा अस्पतालको सरसफाईका लागि डेलिभरी बोय नामक रोबोट निर्माण गरेका हुन्। महानगरपालिकाको सहयोगमा 50,000 रूपियाँको लागतमा रोबोट निर्माण गरिएको हो। 20 केजी सामान बोक्न सक्ने क्षमता भएको सो रोबोटलाई 800 मिटर टाढाबाट रिमोट कन्ट्रोलको माध्यमबाट सञ्चालन गर्न सकिनेछ। रोबोट निर्माणमा संलग्न ऋषभ आचार्य:
यसमा चाहिँ 4 वाइपर मोटर छ, अनि अफ रोड पनि भन्छौ, जस्तो अलिकति सामान्य घडाङगुडुङ बाटोहरूमा पनि यो ग्राभल गरेको बाटोहरूमा पनि यसलाई इजिली ड्राइभ गर्न सकिन्छ। लगभग 20 केजीसम्म लोड बोकेर चाहिँ यसले मजाले अगाडि लिएर जान सक्छ। खानाहरू इभन पेसेन्टको ड्रेसेसहरूलाई पनि लिएर आएर हेल्प गर्न सक्छ भनौँ न। पेसेन्ट र डक्टरको चाहिँ कन्ट्याक्ट एकदम कम गराउँछ त्यसमा चाहिँ।
प्रदेश नम्बर 1 सरकारले कोशी अस्पतालको सहयोगमा नेशनल ट्रेडिङको भवनलाई व्यवस्थित गर्दै कोरोना विशेष अस्पताल निर्माण गरेको हो। 100 आइसोलेसन बेड क्षमता रहेको सो अस्पतालमा सोमबारसम्ममा 30 कोरोना संक्रमित बिरामीहरूको उपचार भइरहेको छ। अस्पतालले संक्रमितहरूका लागि रोबोट प्रयोगमा ल्याउने तयारी भइरहेको कोशी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर संगीता मिश्राले बताउनुभयो।
खाना पुर्याउनलाई चाहिँ यदि यसले सहयोग पुर्यायो भने त्यो हामीले ठूलो मदत हुन्छ, किन 30 बिरामीलाई चाहिँ पटक पटक स्वास्थ्य कर्मी त्यहाँ जानु परेन, होइन, एक्सपोजरको मात्रा कम भयो।
कोरोना संक्रमितहरूको उपचारमा खटिएका स्वास्थ्य कर्मीको सुरक्षाका लागि रोबोट उपयुक्त हुने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको भनाइ छ।
रोबोट रिमोट कन्ट्रोलरबाट रोबोट सर्छ, यसले खाना लग्ने काम गर्छ, बिमारीलाई खाना दिने काम गर्छ, र त्यहाँ सोडियम हाइपोक्लोराइड चाहिँ हामीले त्यहाँ स्प्रे गर्छ यसले, र यो रोबोटबाट काम गरिन्छ। यसबाट कुनै पनि किसिमको रिस्क हुँदैन, मेन्युली चाहिँ गएर खाना दिने र स्प्रे गर्ने काम गर्नु पर्दैन, यसले गर्दाखेरि चाहिँ सहज हुन्छ भनेर हामीले तयार पार्यौँ।
महानगरपालिकाले कोशी अस्पताललाई रोबोट हस्तान्तरण गरिसकेको छ। केही दिनमै सो रोबोट संक्रमित बिरामीहरूका लागि प्रयोगमा ल्याइने तयारी भइरहेको अस्पतालले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
सुन त भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर मेरो मोबाइलमा ब्यालेन्स नै थिएन अलि पछि गर्छु ल्यान्डलाइनबाट
ल हेर मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन
अनि सर मेरो त प्रिपेड नम्बर हो नि
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न
नेपाल टेलिकम राष्ट्रको संचार
अब बाँकी समाचार सरकारले रोजगार अनुमति प्रणाली ईपीएसबाट दक्षिण कोरिया गएर विदामा नेपाल फर्केका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हिजो एक सूचना जारी गर्दै विदामा नेपालमा रहेका व्यक्तिले स्वेच्छाले आफ्नो काममा फर्किजान चाहनेलाई विभाग अन्तर्गत रहेको ईपीएस कोरिया शाखामा सम्पर्क गर्न आग्रह गरेको हो गत आइतबार बसेको मन्त्री परिषद बैठकले प्रवेश आज्ञा पाई हाल विदामा नेपालमा रहेका कामदारलाई स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडान मार्फत जान स्वीकृति दिएको थियो कोरोना महामारी अघि विदा लिएर नेपाल आएका नेपाली श्रमिक विद्यार्थी तथा व्यवसायी अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यही अलपत्र परेका थिए कोरियामा कोविड 19 महामारी विस्तारै कम हुँदै गएपछि त्यहाँका रोजगारदाताहरूले नेपाली कामदारलाई जतिसक्दो चाँडो फर्कन आग्रह गर्दै आएका छन् यसैबीच गैर आवासीय नेपाली संघ एनआरएन केन्द्रीय कमिटी र नेपाल एयरलाइन्स बीच नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट उनीहरूलाई दक्षिण कोरिया लैजाने सम्झौता भएको छ अर्थशास्त्री तथा योजनाविदहरूले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई पारिरहेको र पार्ने समग्र असरको पूर्वअनुमान एवं कोरोना पछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति तय गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ नेपाली कांग्रेसले हिजो पार्टी केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी पूर्व अर्थमन्त्री एवं अर्थशास्त्रीहरूबीच गरेको विशेष अन्तर्क्रियामा उहाँहरूले सो धारणा व्यक्त गर्नुभएको हो साथै लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरूरी व्यक्ति वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित रहेको कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो नेपाल राष्ट्र बैंकले कोविड 19 ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा 2% छूट दिन ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ नेपाल राष्ट्र ब्याङ्कले हिजो एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायलाई गत चैत्रमा शान्तमा कायम ब्याजमा छूट दिन निर्देशन दिएको हो ब्याङ्कका अनुसार अब कर्जा प्रवाह गरेका ब्याङ्क तथा वित्तीय संस्थाले ब्याज 2% कम गरी चालू आर्थिक वर्षको चौथो त्रैमासको ब्याज रकम गणना गर्नुपर्नेछ तर खाद्यान्न प्रशोधन तथा बिक्री वितरण ग्यास उत्पादन तथा बिक्री वितरण इन्टरनेट सेवा प्रदायक दूरसंचार सेवा प्रदायक टेलिभिजन सेवा प्रदायक सुर्ती तथा मदिराजन्य उद्योग सञ्चालनमा रहेका जलविद्युत आयोजनाको हकमा यो व्यवस्था लागू नहुने ब्याङ्कले जनाएको छ यसैगरी ब्याङ्कले वैशाख तथा जेठमा असूल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताको भुक्तानी आगामी असार मसान्तसम्म हुने व्यवस्था मिलाउन पनि ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ त्यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालू पुँजी प्रकृतिका अल्पकालीन कर्जाको सामा तथा ब्याजको भुक्तानी अवधि 60 दिनसम्म थप गर्न सकिने ब्याङ्कले जनाएको छ विश्वव्यापी महामारीको रूप लिएको कोविड 19 अर्थव्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन निजी क्षेत्रले सरकारसँग आग्रह गरेको छ कोविड 19 उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण सम्बन्धमा सरकारलाई 29 सुझाव दिँदै नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको कुल आकारको 5% राहत प्याकेज ल्याउन आग्रह गरेको हो चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई 29 सुझाव दिँदै लकडाउनसँगै सबैभन्दा बढ़ी असर परेका क्षेत्र तथा सबै स्तरका उद्योगलाई तत्कालै अल्पकालीन राहत प्याकेज मार्फत पुरानै अवस्थामा फर्काउन आग्रह गर्नुभयो उद्योग क्षेत्रलाई विशेष प्याकेजको व्यवस्था गर्न आग्रह गर्दै चेम्बरले कोरोनाबाट प्रभावित सम्पूर्ण निजी क्षेत्रलाई कर जरिवाना तथा ब्याजमा विशेष छूट दिन समेत माग गरेको छ चेम्बरले दिएको सुझाव ग्रहण गर्दै मन्त्री भट्टले उद्योग व्यवसायमा आएको समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति वितरण प्रणालीमा सहजता ल्याई जोखिम मुक्त तवरबाट उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील रहेको मन्त्री भट्टले बताउनुभयो शेयर कारोबारी तथा सरकारवालाहरूले वैशाख 25 पछि आवश्यक सुरक्षा सतर्कता सहित शेयर बजार खोल्नु पर्नेमा जोड़ दिएका छन्। नेपाल आर्थिक पत्रकार संघले हिजो गरेको भिडियो अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले धेरै दिन शेयर बजार बन्द हुँदा लगानीकर्तामा नकारात्मक सन्देश जाने भएकाले वैशाख 25 सम्मको लकडाउन पछि शेयर बजार खोल्नुपर्ने बताएका हुन्। नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सरकारले लागू गरेको लकडाउन वैशाख 25 पछि खुकुलो भएको अवस्थामा थोरै समयको कारोबार सञ्चालन गर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो। बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसाय परेको भन्दै जतिसक्दो चाँडो बजार खोलाउनु पर्नेमा स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत राणा भाटले जोड़ दिनुभयो। कैलाली जिल्लामा लकडाउनकै अवधिमा सड़क लगायतका ठूला आयोजनाहरूको निर्माण कार्यलाई पुनः अगाडि बढ़ाइएको छ। सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा उपाय अप्नाएर निर्माण कार्य गर्ने व्यवस्था मिलाइएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सामाजिक दूरी तथा सुरक्षाका उपाय अवलम्बन गरी निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजना र धनगढ़ी अतरिया छलेन सड़क आयोजनाको कामलाई सुचारू गरिएको छ। 14 किलोमिटर दूरीको धनगढ़ी अतरिया छलेन सड़क आयोजनाको अहिले सड़क बेसदेखि कालोपत्री गर्ने काम भइरहेको छ। सड़क आयोजना प्रमुख होम बहादुर एसी
सतर्कता अप्नाएर त्यसकै आधारमा काम शुरू गरिएछ। अहिले कुनै सेक्सनमा कालोपत्री भएको छ, कुनै सेक्सनमा चाहिँ बेसको काम भइरहेको छ।
आगामी माघ महिनासम्म निर्माण कार्य पूरा गरिसक्ने अवधि रहेको यस सड़क आयोजनाको वित्तीय तर्फ 51% र भौतिक प्रगति 58% रहेको छ। यसै गरी राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत नदी तटबन्धन र इन्टेक साइट तर्फको कार्य शुरूवाती गरिएको छ। सिंचाइ आयोजनाका सिनियर डिभिजन प्रमुख विदुर श्रेष्ठ
अहिले कर्णाली नदी नियन्त्रणको कामहरू अनि जुन यो इन्टेक साइटमा चाहिँ कपर ड्याम बनाएको त्यो भत्कने काम शुरूवात गरिरहेको
छ। जिल्लाको दक्षिण पूर्वी क्षेत्रको करिब 20,000 हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सिंचाइ आयोजना अन्तर्गत पहिलो खण्डको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहरा निश्चित मापदण्ड पूरा गरी आयोजनाको निर्माण कार्य सञ्चालन गर्न अनुमति दिइएको बताउनुहुन्छ। राष्ट्रिय विकासको मूलधारसँग जोडिएका यस्ता आयोजनाको काम सुचारू ढंगले अघि बढाउन सबैको सहयोग जरूरी देखिन्छ। जगत साउद
लकडाउन शुरू भएदेखि रोकिएको नियमित खोप लगाउने कार्य काठमाडौँ महानगरपालिकाले हिजोदेखि शुरू गरेको छ। महानगरपालिकाको 15 नम्बर ओडाबाट बालबालिका जन्मेदेखि 15 महिनासम्म लगाइने खोप हिजोदेखि शुरू भएको हो। हिजो महानगरपालिकाको 15 वडाबाट करिब 50 जना बाल बालिकाले खोप सेवा लिएका छन्। वार्षिक रूपमा महानगरबाट 70,000 बाल बालिकाले नियमित खोप सेवा लिने गरेका छन्। महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगुलका अनुसार हिजो वडा नम्बर 15 शुरू भएको खोप अभियान विस्तारै सबै वडामा शुरू गरिनेछ। विश्वभर महामारीको रूपमा फैलिएको कोविड 19 संक्रमण तथा रोकथाम नियन्त्रणको लागि भन्दै 1.5 महिनादेखि बाल बालिकालाई लगाइने नियमित खोप रोकिएको थियो। 2 हप्तादेखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत रूपमा बाल बालिकाहरूलाई लगाइने खोप पुनः सञ्चालन गरेपछि महानगरपालिकाले यो कार्य शुरू गरेको हो। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँ गाउँमा नयाँ मान्छे आउन थालेपछि भक्तपुरका विभिन्न ठाउँका नाका बन्द गरिएको छ। सूर्यविनायक नगरपालिकाले परोपकार शहरी स्वास्थ्य केन्द्रबाट दधिकोट जाने मुख्य सड़कमा सवारी साधन आवत जावतमा रोक लगाएको छ। उत्तरी सिरियाली शहर आफ्रिनमा बम विस्फोटन हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ। विस्फोटनको जिम्मा हालसम्म कुनै समूहले नलिए पनि टर्कीले उक्त विस्फोटन सिरियाली कुर्दिस समूह वाईपीजीले गरेको आरोप लगाएको छ। रमजानको व्रत तोड्न खाद्य सामग्री किन्न गएका मानिसहरूको भीड़मा भएको सो विस्फोटनमा 11 जना बाल बालिका सहित 40 जनाको मृत्यु भएको भन्दै संयुक्त राष्ट्र अमेरिकाले विस्फोटनको भर्त्सना गरेको छ। अमेरिकाको प्रतिनिधि सभा विधायकको असहमतिका कारण अर्को साता नखुल्ने भएको छ। विधायकहरूले कोरोना संक्रमणको समस्या बढ़दै गएर 10 लाख भन्दा बढ़ी मानिस संक्रमित भइसकेको अहिलेको अवस्थामा प्रतिनिधि सभा बैठक सुचारू गरिहाल्न हतार गर्न नहुने बताउनु भएको छ। रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेट भने आगामी मे 4 सुचारू गर्ने निर्णय गरिएको छ। राजधानी वाशिङटन डीसीमा आगामी 15 मेसम्म लकडाउन कायम रहनेछ। वाशिङटन डीसीमा कोरोना भाइरसले 38,000 संक्रमित भई 1,600 मृत्यु भएको छ। अमेरिकाका थप राज्यहरूले लकडाउनलाई खुकुलो पार्न थालेका छन् तर ती राज्यका गभर्नरहरूले जनजीवन तुरन्तै सामान्य अवस्थामा नफर्कने र कतिपय प्रबन्धहरू पछिसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन्। अमेरिकाका कतिपय खतरा क्षेत्र मानिएका न्यूयोर्क लगायतका क्षेत्रमा संक्रमणको दर उल्लेखनीय रूपमा घटेको छ। अमेरिकामा करिब 980,000 संक्रमण भेटिएको छ। न्यूजील्याण्डले कोरोना भाइरसको समुदाय स्तरको संक्रमणलाई रोक्न सफल भएको बताएको छ। कैयौं दिनदेखि संक्रमणका नयाँ घटनाहरू न्यून संख्यामा स्थिर रहेपछि प्रधानमन्त्री जेसिन्डा आर्डेनले कोरोना भाइरस हाललाई नियन्त्रणमा आएको जानकारी दिनुभएको छ। तर अधिकारीहरूले अझै सतर्क रहनुपर्ने अवस्था रहेको र खतरा नटरिसकेको बताएका छन्। हिजोदेखि न्यूजील्याण्डले शिक्षा स्वास्थ्य सहित गैर अत्यावश्यकीय सेवा समेत खोलेको छ। फ्रान्सले आगामी 2 सातापछि खुकुलो बनाउन लागेको लकडाउनमा सार्वजनिक यातायात र माध्यमिक विद्यालयमा मुहारमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू गर्ने भएको छ। विद्यालयहरू विस्तारै किन्डरगार्डन र प्राथमिक तहदेखि खुलाइनेछन्। 11-15 वर्षसम्मका बालबालिकालाई लक्षित गरेर सबैलाई मास्क अनिवार्य गरिन लागेको हो। स्पेनले पनि अब जूनको अन्त्यतिर कोरोना संक्रमणको प्रभाव अझ सामान्य हुँदै जाने अनुमानका साथ लकडाउन खुकुलो बनाउने जनाएको छ। टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले सन् 2021 पनि ओलम्पिकका खेल आयोजना हुन नसके टोकियो ओलम्पिक्स खारेज हुने बताउनु भएको छ। ओलम्पिक्स कमिटिले सन् 2020 जुलाई 23 अगस्त 8 हुने भनिएको ओलम्पिक कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण 1 वर्ष पछाडि सार्ने घोषणा गरेको थियो। यसैबीच स्वास्थ्य विज्ञहरूले पनि कोरोना विरूद्धको कुनै खोप वा औषधि सन् 2021 पत्ता नलागे ओलम्पिक्स आयोजना हुनेमा शंका व्यक्त गरेका छन्। ओलम्पिक्स प्रमुख मोरीले खेल परिमार्जित तालिका अनुसार नै हुनेमा विश्वास व्यक्त गर्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङ असिना र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस वर्षा फाटफुट। अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:26 भयो भने सूर्यास्त भरे साँझ 6:37 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल, आज साँझ सचिवालय बैठक बस्ने तय। रौतहटमा 2 थपिएपछि कोरोना संक्रमितको कुल संख्या 54, उपचाररत सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य। विदेशमा रहेका नेपालीहरूको हितका लागि सरकारले सम्बन्धित मुलुकसँग सम्वाद गरिरहेको परराष्ट्र मन्त्रीको भनाई। तत्काल स्वदेश फर्काउने अवस्था नरहेकाले आफू बसेको स्थानमा सुरक्षित रहन आग्रह। र उत्तरी सिरियाको आफ्रिनमा किनमेल गरिरहेका मानिसहरूको भीड़मा विस्फोट, 11 बालबालिकासहित 40 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस्त, नमस्ते।